কথা সংসার শুনে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুনু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস কথা সংসার শুনে কিতাব হো
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा आज हामी गगन विरहीको एउटा बस्तीको कथा गीते उपन्यास प्रस्तुत गर्दैछौँ।
नमस्ते, तपाईँहरू समक्ष प्रस्तुत छ गीते उपन्यास एउटा बस्तीको कथा। सहभागी स्रष्टाहरू हुनुहुन्छ गीतकार विनोद रोक्का, ज्योति पौडेल, पुनम काफ्ले, अनिता थापा, राजेन्द्र श्रेष्ठ, गीता खत्री तथा गगन बिरै। रेकर्डिङ तनवर्स रेकर्डिङ स्टुडियो, 3225 69 स्ट्रिट उडसाइड, न्युयोर्क। सङ्गीतकार शिशिर श्रेष्ठ, नरबारु दाहाल र सन्नी गिल। गायक गायिकाहरूमा सपना श्री, एम बराल, राजेन्द्र राई, पवित्र बाक्सन, विश्व तेन्जिङ। लेखन तथा उद्घोषण गगन बिरै।
मुख्य प्रायोजक सोनाम लामा, निमा लामा तथा हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट्स, न्युयोर्क।
वर्षा पछिका भिरकोटका वनपाखाहरू हरिया हुँदै गइरहेका थिए। सुकुटे खोला माथिल्लो डाँडाको कोप्चेमा फैलिएका 65 घरहरूमा बिरलै घाम देख्न पाइन्छ। सधैँ तुवालोले ठाकिरहने ओसिलो र हिमाली चिसो हावाले यहाँको बस्तीमा शीत परिरहे जस्तै भान हुन्थ्यो। उकालोमा शान्त वन, थरी थरीका वनस्पति र चराचुरुङ्गीका चिरचिराट स्वरले मनै बहलाउँछ। हरिया सालगारी, नागबेली गोरेटा र थुम्का थुम्कीमा सालको पातमा लय हाल्दै मुरली बजाउने गोठालेहरूले भरेको गीतले स्वर्गानुभूति हुन्थ्यो। 10 मिनटको पैदल यात्रापछि सिलामे झरना पुगिन्छ। सेता र बैजन्ती रङ्गका गुनासले ढाकिएको सिलामे झरनाको छवि वर्णन गरेर साध्य छैन। बस्तीको ठिक माथि अवस्थित मालिङ्गु डाँडा हेर्दा मनमा भय र त्रासको तरङ चलि नै रहन्थ्यो। डाँडा भित्रभित्रै खोक्रिँदै गइरहेको र भुछेले चिरा पार्दा ढल्न सक्ने अवस्थाले भिरकोटको कुनै पनि बेला पुरिन सक्ने दुर्घटना तड्कारे देखिन्थ्यो। तर यहाँका मान्छेहरू निर्धक्कसँग बसेका छन्। अचम्म लाग्छ, तिनीहरू किन बसाइ सर्ने कुरा गर्दैनन्। डर र त्रासको कालो बादल मडारिएको साँझ बिहानमा यौवनाहरू ढुक्कसँग उकाली ओह्राली गर्छन्। खोलामा पानी भर्न हिँडेकाहरू, मनले भन्न नसकेका प्रेम प्रसङ्गहरू गीत बनाउँदै पाखा पखेर घन्काउँछन्। एक दिन कसैले गाइदिएन भने भिरकोट सुनसान हुँदै झनै डरलाग्दो देखिन्थ्यो। छङछङ्गेर बगेका झरनाको पानीसित सुसेल्दै लेउ लागेका ढुङ्गा पखाल्दै आफ्ना उमेरका बह पोख्ने यहाँका चेलीहरू देख्दा सुदेवलाई यस्तो लाग्यो, मानौ स्वर्ग खोज्न सहरमा होइन गाउँमा धाउनु पर्ने रहेछ।
मलाई कुर्न मन लाग्यो तिम्रो दिनैमा, मलाई कुर्न मन लाग्यो तिम्रो दिनैमा, एउटा सुन्दर तस्बिर, एउटा सुन्दर तस्बिर, तिम्रो आफ्नै तकदिर, तिम्रो आफ्नै तकदिर। मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा, मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा। पछ्याइदिनु जहाँ हिमाल भएर अग्ली रहदा तिमी पवन भएर पछ्याइदिनु जहाँ हिउ भएर पग्ली रहदा तिमी खोली भएर सुसाइदिनु मलाई खोल्न मन लाग्यो तिम्रो दिलैमा मलाई खोल्न मन लाग्यो तिम्रो दिलैमा यहाँ नीर बनेर रङ्ग्याइदिनु जहाँ छन् छन् गिएर झरना बग्छन् त्यहाँ नीर बनेर रङ्ग्याइदिनु जहाँ तरङ्गिएर छाल उठ्छन् त्यहाँ किनार भएर छोइदिनु मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा एउटा सुन्दर तस्बिर तिम्रो आफ्नै तकदिर तिम्रो आफ्नै तकदिर मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा मलाई कुर्न मन लाग्यो तिम्रो दिलैमा
सुदेव यहाँ आएको पाँच वर्ष बितेर पर्सिदेखि छमा लाग्दैछ ऊ यहाँ आएदेखि हाम्रो घनिष्ठता बढ्दै गएको हो पछि गएर सुदेवबाट सुरु भएको हाम्रो परिचय तिमीमा परिणत भइसकेको छ पहिले हामी साथी त्यसपछि मात्र मेरो सर उमेरको हकमा ऊ मभन्दा चार वर्षले कान्छो 36 वर्षको ठाँटिलो कुमार सुदेव चोट नै चोटले खारिएको भए पनि सत्य र सोझोपनामा कहिले कमी ल्याएन त्यसैले यहाँको स्कुलमा हँसिलो अङ्ग्रेजी मार्सा भनेर गाउँलेहरू तारिफ गर्छन् उसको जन्म काठमाडौँको ज्याठामा भएको थियो तर सहरबाट विरक्तिर गाउँ पसेका हुन् सहरमा भत्किन लागेको घर बाहेक परिवारको नाममा कोही छैनन् मानौ ना त कुटुम्बमा ऊ नितान्त एक्लो उसले विवाह गर्न खोज्दा खोज्दै अझसम्म विवाह भएको छैन एक दिन उसले आफ्नो कोठामा निम्त्याएपछि मलाई सोध्यो तिमीले आइमाईको मनलाई कसरी हेर्ने गरेका छौ प्रीतम मलाई सोधिएको यो प्रश्नमा उसको पारिवारिक जिन्दगीको अड्कल काटिसकेको थिएँ मैले आफ्नो गिलासमा भएको कलिलो निगार स्वाट्टै पारेर भने खै त्यति साह्रो अनुभव गर्न पाएको छैन तर माया गर्न थालेपछि आइमाईको मन नपोखिने जमिरहने पोखरी भन्छन् मेरो जवाफ त्यति चित्त बुझ्नु नभएकोले उसले आफ्नो अनुहार बेसकरी बिगार्यो बिग्रेको अनुहारमा दुःखका खाटाहरू छर्रङ्गै देखिन्थ्यो यस्तो लाग्थ्यो ऊ रितिँदै गएको छ अल्छी लाग्दा दिनमा निसार भएर जीवन बाँचिरहेको छ उसको धेरै बेरको मौनतालाई चिर्दै मैले निकै तातिर सोधेँ तिम्रो विचारमा आइमाईको मन के हो त उसले स्वाभाविक स्वरमा भन्यो नारीको मन एउटा डल्लो प्याज हो जहाँ बुझि नसक्नु पत्रहरू हुन्छन् जसलाई केलाउँदा आँसु बाहेक एक थोपा सुख झर्दैन मलाई भन्न मन लाग्यो प्याज जीवनको स्वास्थ्य रक्षा गर्ने ओखतीको रूपमा प्रयोग गरिन्छ यसका गुणहरू अनगिन्ती छन् मेरो अड्किएको जवाफ उसले राम्रैसँग बुझ्यो हिजोको उसको जीवन जसरी बितेको थियो त्यसरी सधैँ बित्नेछ भन्नु निराशाको चुली चढे सर हुन्छ हो निशासँग बिताएको पाँच वर्षको समय जति नै खुसीले बिताए पनि आखिर सुखद अन्त भएन निशा रेस्टुरेन्टमा गाउँदा सुदेव खुबै दङ्ग परेर सुन्थ्यो कयौँ साँझ निशाका गीत सुन्दा रात बितेको पत्तो नै हुँदैन थियो यहीँबाट सुरु भएको उनीहरूको प्रेम प्रसङ्गहरू जति मौलाए पनि जीवनभर झ्याङ्गिन सकेनन्। उसले निशालाई ज्यादाभन्दा ज्यादा माया दिएर जीवनको सम्पूर्णता सम्झ्यो। यति धेरै माया आफूले पनि दिएको थिएन। सुदेवको पुर्खाले छोडेर गएको सुन चाँदी, हिराका टुक्राहरू र केही नगद बटुलेपछि निशा सुदेवको माया मोहबाट जानी जानी ओझेलमा परी र उसको मनमा एउटै खुल्दुलीले सताइरह्यो कि प्रेमभन्दा धन सम्पत्ति नै मूल्यवान हुन्। आफ्नो प्रेममा आफूलाई हारेको जुवाडे सम्झेको छ। एउटा अपत्यारिलो ढोकामा परिरहनु प्रेमलाई उसरी तिरस्कार गर्छ र घृणा गर्छ। मान्छे भेटिनुको धेरै कारण हुन्छ भने छुट्टिनुको पनि कुनै कारण नचाहिँदो रहेछ। कसरी भन्न सकिन् निशाले सुदेवलाई, हिजोसम्म एउटै बाटो थियो, आजदेखि यो बाटो दो बाटो भएर छुट्टिए। तर ऊ भित्र नजानिदो पाराले पलाइरहेको प्रेमबारे उसलाई थाहै भएन। ऊ अव्यक्त भइकन कतै पोखीको भाव जस्तै भइदिएको छ। उसका हिजोका दिनहरू सम्झँदै घर फर्कँदा राति 11 नागिसकेको थियो। म छ्यालमा बसेर अझै सम्झिरहेको छु। मलाई कहिले कहीँ लाग्छ मैले उसलाई सम्झिराख्नुपर्ने बाध्यता किन, न मेरो बुबाप्रतिको साइनो, न आमाप्रतिको साइनो। तर जे होस्, आत्मीयताको सम्बन्धले पराई मान्छे पनि आफ्नो हुँदो रहेछ। जे होस्, सुदेव आएपछि गाउँमा धेरै परिवर्तन आएको छ। गाउँघरमा शुद्ध खानेपानी, नारी शिक्षा जागरण, सरसफाई र खेतीपातीमा खर्च गरेको उसको समयले गाउँलेहरू साह्रै खुसी छन्। हिजो आज मालिङ्गो डाँडामा आइपर्ने दुर्घटनाबाट यो बस्तीलाई कसरी बचाउन सकिन्छ, यही छटपट्टिमा रात तिन खटिरहेको छ ऊ। कहिले बस्ती सार्न सदरमुकाम थाउँछन् भने कहिले जग्गाको खोजीमा नेताहरूको घर दैलो कुर्छन्। तर नेता सरकार सबैले उसको कुरा सुनेर मात्र टार्छन्। यस्ता सेवामुखी भावना भएका व्यक्तिहरू यस गाउँमा कमै छन्। तर सुदेवको आँट र विचारबाट प्रभावित निरुले सघाउने इच्छा हुँदाहुँदै बोल्न सकेकी छैन। एउटै स्कुलमा सँगै पढाउने शिक्षक शिक्षिका भएर पनि एक अर्कामा खुल्न सकेका छैनन्। त्यसो त यी दुई जोडीको बारे धेरैले प्रशंसा नगरेका होइनन्। अहिलेसम्म एक अर्काको नामले बोलाएको कसैले थाहा छैन। सर र मिसको नाममा सीमित यिनीहरूको जिन्दगी अतीतका अँध्यारा रातहरूमा गुज्रिरहेको थियो। अप्ठ्यारो र उकुस मुकुसको स्पर्शले आफ्ना अनुभूतिलाई बेसरी बाँधेका छन् आफ्नै मुठुमा। मानौ दुवैका व्यवस्था र बाध्यता कलिलो घाममै बिलाउँछन्, पारिलो घामसँगै अस्ताउँछन्। यस अर्थमा आफ्नो बितेका दिन सुदेवले थाहा पाउँछ कि भनेर निरुले थुप्रै रात नसुती बिताए। त्यो डर र त्रास निरुमा अझसम्म छँदैछ। आजभन्दा 8 वर्षको घटना हो। भिरकोटको दाहिनेतिर फर्केको सिलामे झरना, त्यहाँबाट छर्लङ्गै देखिने हिमाल र वन जङ्गलले निरुको मन कौमारीले भरेर आउँछ। आफैलाई हलुको भएको अनुभव गर्छे सुनगावा फुल झैँ रहर लाग्दिएर कहिले तिर्खा नमेटिने निरु। एउटा लोभलाग्दो पाराले सिलामे झरनाको सानो चौरमा सलक्क पल्टिन्छे। ऊ दुवै आँखा बन्द गरेर पल्टेकी थिए। हावासँगै थरी थरी फुलहरूको बासना आइरहेको थियो। यस स्थितिमा देख्दा जो कोही पुरुषको पनि पाप तातिर नआउने कुरै भएन। यति नै बेला अस्पष्ट छाया बोट बुट्यानमा लागेको मधुरो घामले चिर्दै निरुमाथि खनिन्छ। हेर्दा हेर्दै निरुको कमलो ओठ चुस्दै निरुलाई भन्दै थियो, मलाई माफ गर निरु, म आज तिमीलाई छोडी भाग्न सक्दिनँ। म तिम्रो कुमारी त लुटिदिन्छु, म तिमीलाई यसरी निलिदिन्छु कि कसैले देख्ने छैन। त्यो पागलपन र राक्षसको व्यवहारबाट बस्न भयभरको बल निकाले रोई कराई। आखिर निरुले कुमारी त बचाउन सकिन। निरु टोलाइरहेकी थिए। त्यो पशुत्वको व्यवहार अरूबाट नभएर एउटै हार नाता जोडिएको काकाको छोरा रावलबाट भएको थियो। यो घटनापछि रावलले गाउँ छोडेर आसामतिर लाग्दा हैजा लागेर उतैतिर बितेछ। गाउँलेहरू भन्थे विश्वासघाती र हीन मानिसहरूको मृत्यु संसारमा यसरी नै हुन्छ। धेरै महिनासम्म निरु लाजको भारीले थिचिएर आफ्ना आस्था र विश्वासले चकनाचुर पारेर बसेकी थिए। धेरै महिना उसले सम्झिरही लोग्ने मान्छे स्वास्नी मान्छेले सधैँ निर्दो हुतियार ठान्छन्। सुनसान ठाउँ पाउनै हुँदैन, बाघले चाहिँ झम्टिन्छ। निरु एउटा सही नसक्ने पीडालाई दिनदिनै दुब्लो भएर गइरहेको थियो। उसको लागि जीवन साह्रै तितो र बल्झिरहने पिलोको घाउ सर भइसकेको थियो। एक दिन उसलाई भेट्न जाँदा भनेकी थिए, मेरो लागि फलामको भारभन्दा गरुङ्गो भयो दाजु। यो समाजको बाटो र तिरस्कारको माटोमा म कसरी हिँड्न सक्छु? कसले मेरो जीवन स्वीकार्न सक्छ? यति भनेर निकै बेर रोइरहे निरु। मैले उसको आँखा पुस्न सकिनँ, न रोएको देख्न सक्छु, न रोएको मान्छेको आँसु पुस्न सक्छु। म आफूलाई किन किन काहार र डर छेरवा ठान्दछु। सधैँ फुल फुलिरहेको हाँगो चाहिँ लाग्ने उसको निधार खुम्चिँदै गयो र मेरा पाइला व्यवस्था छोडेर अँध्यारो ढोकातिर मोडियो। मैले जान्छु पनि भन्न सकिनँ। म आफै कातर र कमजोर हुँदै उकुस मुकुसको तुवालोभित्र हराउँदै गएँ। सुकुटी खोला नमिठो पाराले सुसाइरहेको थियो। तिहारको गाई तिहारको दिन निरुले सुदेवलाई आफ्नो घरमा निम्त्यायो। म सुदेवलाई पछ्याउँदै गएँ। म निम्तो बिना निरुको घर गइरहन्थेँ। मलाई भने त्यस्तो औपचारिक पटक्कै मन पर्दैन जसले मलाई निम्तो दिइरहन्। निरुको घर अम्बाको रुखहरूले घेरेको थियो। घरको अगाडि सानो बगैँचामा सयपत्री फुलहरू कहीँ कहीँ मात्र फुलेका छन्। घरको बायाँतिर केही कुर्सीहरू छरिएका थिए। कुर्सीमाथि कापीका केही पन्नाहरू छरिएका थिए। कुनै पन्नामा लेखिएको थियो, निरु मिस, तिहारको हार्दिक शुभकामना। अरू केही लेखिएको पढ्न नपाउँदै घरको आँगनमा देखा परी हल्का बैजन्ती रङको साडी, फिका निलो रङको चोलो र निधार छर्लङ्ग देखिने केशले निरु राम्री देखिएकी थिए। सुदेवलाई हेर्दै उसले भनी, घरका धेरै कोठाहरू खाली छन् सर, एक्लो घर कहिलेकाहीँ बैराग लाग्छ। यति भन्दा भन्दै हामी भर्याङ उक्लेर सानो तर सफा कोठाभित्र पस्यौँ। कोठामा धुपका बास्ना बेसरी आइरहेको थियो। भित्ताको तस्विर देखाउँदै उसले भनी, यो मेरो एक्लो भाइ अहिले अमेरिकामा छ, नफर्केको 10 वर्ष बितिसक्यो, बेला बेलामा चिठी आउँछ, बस झन् आजको दिनमा त के कुरा गरौँ, साह्रै बैराग लाग्छ। सुदेवले कुनै प्रतिक्रिया नजनाई आफ्ना आँखाहरूलाई कोठा वरिपरि डुलाइरह्यो। मैले सानो छालबाट बाहिर हेर्दा हेर्दै निरु अर्को कोठामा पुगिसकेकी थिए। तर सुदेवको अनुहारले गम्भीर भइकन केही चाहना खोजिरहेको देखिन्थ्यो। उसको मनमा आकाङ्क्षाका झरना बगिरहेको थियो। उसको आँखामा जिन्दगीका केही रहर दौडिरहेको थियो। 3 सेल, काँक्राको अचार र सानो कचौरामा 4 खसीको मासुले भरिएको काँचको थाल हाम्रो सामु राख्दै भने, त्यसो त आज त्यति जोरजाम गर्न सकिएन, जे छो मिठो मानेर खाइदिनुहोस्। सुदेवले रातो पिरो हुँदै सङ्कोच मानेर छोटो जवाब दियो, ओहो दुःख नगरे हुन्थ्यो। के को दुःख सर, तपाईँ त यहाँ आउनु भएदेखि म कहाँ आउनु भएकै छैन, कति बोलाउँ भन्छु के हुन्छ हुन्छ। निरुको जवाफले सुदेवको मनमा हलुको हावाले छोएको अनुभव गरे। अहिलेसम्म केही नबोल्ने सुदेवको मनभित्र सारा कुरा एकैचोटि सुहरिएर आयो। मैले निरुको आँखाले पढ्न खोजेँ, तर ऊ एकोरिएर सुदेवलाई हेरि नै रहेकी थिए। एकछिनको सन्नाटालाई चिर्दै उसले भनी, मैले सुनेकी छु सरले त साह्रै मिठो खाना बनाउनुहुन्छ अरे भन्छन्, खै हामीलाई त बोलाउनै हुन्न। अन्तिम मासुको टुक्रा मुखमा हाल्दै सहजै सुदेवले भनिहाल्यो, बोलाएँ भने आउनुहुन्छ त। मैले तर्सेर उसलाई हेरेँ। ऊ प्रशस्त रमाउँदै जिब्रो चपाइरहेको थियो। निरुले पातलो ओठमा लागेको अचारको लेदो पुस्दै भनी, दोबाटोमा मान्छे त्यसै बस्दैन सर, कसैले कुरेकै हुन्छ। निरुका यी शब्दहरू अचानक कानमा ढुङ्गा भएर ठोकिएको अनुभव भयो। उसलाई रित्तो थालबाट आँखा हटाएर अल्मलेको पाराले भन्यो, मान्छे कुर्न के दोबाटोमै जानुपर्छ र? दोबाटोमा मान्छे छुट्टिन पनि त सक्छन्। अचानक निरुको अनुहार कालो बादलले छोपेको साँझ चाहिँ अँध्यारो भयो। यस्तो लाग्यो सुदेवको अतीतका केही छेउकुना भेटी। दुवैको कुराकानी गहिरिँदै गयो। कोठाको वातावरण छ्यालबाट छिरेको हावाले हल्का बनाइदियो। त्यहाँ बन्धन र बाध्यताका कुनै उकुस मुकुसको सास थिएन। निरुले हाँस्दै भनी, दोबाटोमा कुर्नुको मजा नै अर्कै हुन्छ भन्छन्, तर ममा त्यो अनुभव छैन। म दुवैको स्थितिलाई हेर्दै बाहिरिएँ। मेरो पछि पछि सुदेव आउँदै थियो। मैले घरको झ्यालतिर फर्केर हेर्दा निरुले आकाशमा हेर्दै थिए, सायद आफ्नो एक्लोपनालाई बिर्सन।
सबको घरमा टीका टाली भाई ले सपाली।
सुदेवलाई नभेटेको दुई दिन भइसकेछ। सुदेव पनि म कहाँ आएको होइन। आज भेटेर राम्रै भलाकुसारी गर्ने सुर चल्यो मलाई। निरुको जिन्दगीबारे भन्दा कुन चाहिँ पहाड खस्छ र? आखिर दुवैको बिहे नभएकै हो। दुवैको बिहेको बारे कुरा चलाउँदै मैले कुनै कसुर गरेको ठहरिँदैन। मनले सोच्दा सोच्दै स्कुल नजिकैको बरको रुखमा पर्ने घुमाउरो बाटोमा पुगेको थाहै पाइनँ। त्यो बाटो सुकुटे खोला पुग्ने बाटो थियो। त्यतिकैमा मेरा दुइटै खुट्टा टक्क अडिए। मेरा आँखा एकाएक खोलाको बगरमा दौडिए। के अपत्यारीलाई दृश्य देखिरहेको छु। मैले बेसरी दुवै आँखा मिचेँ। मलाई विश्वास भएन। कहिल्यै नदेखेको जोडी निष्फिक्री बगरमा रमाइरहेका छन्। थम्याउन अलि गाह्रो हुँदाहुँदै त्यहाँबाट फर्किरहेका थिए निरो र सुदेव। मेरा धमिला शङ्का र उत्सुकता र कौतूहलमा परिणत हुँदै आए। मनमा एक किसिमको डर भरिलो भएर आयो। बरको रूपमा आफ्नो शरीर लुकाउँदै निकै बेर चियो गरी बसेँ। मैले जिन्दगीमा यसरी कहिले पनि चियो गरिनँ। चियो गर्दा यति मजा आउला भनेर सोचेको पनि त थिइनँ। खै के कुरामा हो, दुवैजना मस्तले हाँस्दै आइरहेका थिए। ए, दुवै यसरी हाँसेको कहिले देखेको थिइनँ। मेरो अन्दाजले सोरे आन ठिक बोलिरहेको थियो। यिनीहरूमा प्रेम बस्यो, जीवनको अनन्तसम्म चल्ने प्रेम। सतहमा नदेखिने समुद्रभित्रको गहिरोसम्म पुगेको प्रेम। म अलि अत्तालिरहेँ यतिखेर। जब कुनै स्वास्नी मान्छेले छोएकै छैन, अनुभव गरेकै छैन भने म किन रोमाञ्चित भइरहेको छु? यिनीहरूको घुलमिलमा म वनमार्ग घारीमा लुकेर यावत दृश्य हेर्दै थिएँ। सुदेवले निरुको हात समातेर चौतारीमा बसायो। सुदेव भने पारिपट्टिको डाँडामा अस्ताइसकेको रातो घाम हेर्दै थियो। मैले एक किसिमको निधो गरेँ। त्यो रातो घामसँगै हिजोका दिनहरू हराउने छन्। भोलि उदाउने नयाँ दिनले नयाँ जीवनको थालिन गर्नेछ सायद। लुगा पनि कुन चाहिँ लगाएर जाने हो? गतिलो लुगा एउटै छैनन्। सबैजना ठाँटेर आउँछन्। आफू भने उही जीवनको खुइलिएको पाइन्ट लगाएर व्रतबन्ध, कसैको बिहे भोज भतेरमा भ्याइ नभ्याइ छ। स्कुलको एकाउन्टेन्टले बोलाएपछि जानै पर्यो। गाना बजाना कहाँ छोड्न सकिन्छ र? ढोकाबाट फुल गुनाउँदै सुदेव पस्यो। धेरै दिन भयो, निकै बेपत्ता हुनुभयो नि। उसको आवाज सुने रिस पनि उठ्यो, खुसी पनि लाग्यो। मान्छेहरू नयाँ साथी भेटेपछि पुराना साथीहरू बिर्सँदै जान्छन्। बालुवामा छोडेको पैतलाको डोब जस्तै हिँड्दै गयो। पानीको छाल र हावाले बेर्दै जान्छ। मैले केही नबोली दाहिने कानको आधा भागसम्म लड्कीको कपाललाई स्वात्तै काटले। उसले धेरै बेर केही बोलेन। यति नै होला भन्न नहुने र भन्न नसकिने कुरा मनमा पालेको छ। कोठामा ओहोर दोहोर गरिरह्यो, बिसन्चो भएको साधारण रोगी झैँ, अथवा उसलाई मिठो छटपटीले छोएको छ। मलाई अहिले केही नभने पनि यो सत्य हो, ऊ मसँग आत्मीय हुन चाहन्छ। बोल्नलाई कुनै बहाना चाहिन्न। बोल्ने बहानामा सिलसिला कोर्दै उसले अप्ठ्यारो पाराले भन्यो, निरु मिसले हामीसँगै जाउँ है भन्थे, हामीसँगै गए कसो होला? मैले जानी जानी ठाँटेर भने, तिमीहरू जाँदै गरे, म पछि आउँला। उसले किन भन्ने एक शब्द ननिकाले टेबल माथिको एउटा ओखर टिपेर ढोकाबाट फुत्त निस्क्यो। कति हतार हुँदो रहेछ माया प्रेममा भेट्न। खालि सानो औपचारिकता मात्र पुरा गर्न आएको रहेछ म कहाँ। त्यसैले म भन्छु, यस्ता खोक्रो औपचारिकताले मान्छे बिगार्छ, मान्छेले सपार्दैन। एक किसिमले झोँक चले पनि फिस्सा हाँसिदिने आफ्नो बानी छँदै थियो। यी हाँसो र झोँक मेरा लागि सधैँ व्यङ्ग्य भएर उभिएको छ म बस्ने यही बुइँगलमा। उसले सिधै भन्दा के फरक पर्थ्यो? मैले निरुलाई माया गर्न थालेको छु, मन पराउन थालेको छु। मलाई यस विषयमा अलिकति आरिस नभएको होइन। छिपिँदै गएको साँझमा भएको जमघटमा नाच्दा नाच्दै थाकेको थाहै भएन। निकै ढिलो गरेर सुदेव र निरु आइपुग्दा सबैको ध्यान उतैतिर पुग्यो। सङ्कालो नजरमा सबैले काने खुसी गर्न थाले। बैँसको ढुकढुकी बोकेका यी जोडीलाई पहिलोपल्ट गाउँले सम्मुख पाउँदा कान र आँखालाई चनाखो बनाउँदा के फरक पर्छ? आखिर यहाँका गाउँले देख्न चाहेको कुरो पनि त यही हो। उनीहरू मेरो बगलमा उभिए। शिरमा फुल सिउरेकी निरु अँध्यारोमा थपक्कै बलेकी थिए। बिस्तारै मलाई सहन नसक्ने एउटा उन्मादले छोपे झैँ लाग्छ। भनिदेऊ सुदेव, यी गाउँको सामु म निरुलाई आफूभन्दा ज्यादै माया गर्छु।
जुन छु कि म दिलमा पनि बसु जुन किरी भई पसु कि म जुन बनि पसु मुहार हेरी बसु कि म दिलमा पनि बसु जुन किरी भई पसु कि म जुन बनि पसु मुहार हेरी बसु कि म दिलमा पनि बसु पहिले रम्भी लगाएर मुस्कुराउँदा तिमी ओ पहिले रम्भी लगाएर मुस्कुराउँदा तिमी अहिले रम्भी आनन्दले निदाउँदा तिमी तिमी भित्र थाहै नपाई सपना बनी पसु तिमी भित्र थाहै नपाई सपना बनी पसु मुहार हेरी बसु कि म दिलमा पनि बसु मुहार हेरी बसु कि म दिलमा पनि बसु जुन किरी भई पसु कि म जुन बनि पसु मुहार हेरी बसु कि म दिलमा पनि बसु जुन किरी भई पसु कि म जुन बनि पसु मुहार हेरी बसु कि म दिलमा पनि बसु सपना बनि पसु
दिन बिते रात बितेर यसपालि तिहार पनि बित्यो कतै कतै सुक्न लागेका सयपत्री फुलका बिरुवाहरू देखिन्छन् एक दुई गमलामा म त्यत्तिकै साँधेको भोगटे खाने निउमा निरुलाई भेट्न आएको छु सानो स्वरमा जिब्रो पड्काउँदै सिलेबरको कचौरामा भोगटे राख्दै भने पिरो अलि बढी भएछ दही नुन र चिनीको मिलावट भने ठिकै भएछ एक चम्चा भोगटेको अचार चाख्दै मैले भने, त्यही त सबै चिज मिलाएर बनाएको खानाको स्वाद नै बेग्लै हुन्छ। भोगटे मात्र खाँदा क्या अमिलो, मेरो जिन्दगी जस्तो अमिलो। त्यसैले बस्दा खाँदा हिँड्दा जीवन चलाउन कसैको साथको मिलावट भए यस्तै मिठो जिन्दगी हुन्थ्यो होला। म यतिखेर मूल कुरा खोतलले हिसाब मिलाइरहेको थिएँ। सुदेव र निरुको सम्बन्धको गहिराई कहाँसम्म पुग्यो सिधै सोध्न र भन्न आँट गर्न सकिन। उसले उल्टै मेरो बारे पो भन्न थाले। तपाईँकै आमाले भन्नुहुन्थ्यो, खै छोराले कति केटी देखाएँ, बिहे गर्न मान्दै मान्दैन। मलाई त उसको लाठेपना देखेर साह्रै अमिर लागेर आउँछ। उमेर त भइसक्यो नि, विचार गर्नुहोस्। यही बेला मौका छोपिहालेँ। मेरो होइन तिम्रो विचार गर्दैछु, मेरो बारेमा त हो नि। म आफै ठुटो छु भने बसन्त पर्खेर के फाइदा। उसका यी स्वरहरू दयनीय हुँदै गइरहेको थियो। हुनसक्छ उसले मलाई मात्र होइन आफैलाई बेसरी बेइमानी अनुभूत दिइरहेकी छिन्। मलाई पनि किन किन ढाँटेर मिठो फुल गर्न मन लाग्यो। ढाँटेर कसैको जिन्दगी सुखमय हुन्छ भने अलिकति ढाँट्दा के फरक पर्छ। त्यसैले ढाँटेर सिधै भनिदिएँ, हेर निरु, तिमीलाई सुदेवले औधी माया गर्छ, जीवन सङ्गिनी बनाएर जीवनको अमूल्य आधार बनाउन चाहन्छ, दिनरात व्यस्त सहरको आफ्नो एक्लो घरमा पुरा सुख दिन चाहन्छ। मेरा यी शब्दले उसको मुटु चिरा चिरा परेको हुनसक्छ। त्यसैले त बेसरी चिच्याएर भने, चुप लाग्नुहोस्, यी सबै झुट हुन्। उसको चिच्याहटले म पहाडबाट खसेको जस्तो भएँ। म आफै गाँठो पर्न थालेँ। त्यो मेरो ठट्टा त्यति भयङ्कर होला भन्ने सोचेको थिइनँ। एक दिन गालामा बगेको आँसु पुस्दै भन्दै थिए, नारीको कुमारित्व सुन्दरता हेर्ने ऐना हो, त्यो फुटेपछि जोड्न गाह्रो हुन्छ, जोडे पनि जोडेका डोबहरू देखिन्छन्। त्यसैले म त्यही ऐनाको डोब हुँ। मेरो वैवाहिक जिन्दगीको यात्रा एक किसिमले टुङ्गिसकेको छ।
भाग्य
स्कुल नआएकी चार दिन भइसक्यो। म सुन्छु उसलाई सन्चो छैन रे। मलाई लाग्छ उसलाई मानसिक समस्याले घेरिरहेको छ। ऊ अचेल त्यति साह्रो कसैसँग बोल्दिनन्। सुदेवले भेट्न जाँदा समेत बस्नु समेत भनिनछ। दुब्लाउँदै गएको शरीर लिएर बसेकी देख्दा सुदेव पनि चिन्ताको शिकार भएको अनुभव हुन्थ्यो। बाहिर परिरहेको झमझम पानीलाई झ्यालबाट खेलाउँदै उसले भन्यो, निरुले किन किन एउटा कुरा भन्दै थिए, सर हाम्रो सम्बन्ध स्कुलमा जे छ त्यसैमा सीमित, सायद मेरो जिन्दगीको बारे तपाईँलाई थाहा छैन। म छक्कै परे। मैले निरुप्रति कहिले अर्को दृष्टिले हेरेको थिइनँ। म उसको दबिएको स्वर सुनेर टोलाएर निकै बेर निहुरिएर बसेँ। अपराधको द्वन्द्वभित्र म सल्किरहेको थिएँ। बेमौसमको कालो बादल आकाशमा दौडिरहेको थियो। म स्कुलबाट घर नफर्के सिधै निरुको घरतिर लागेँ। म घरको कोठामा पुगेर बसिरहेको निरुले थाहै भएन। मैले झ्यालबाट हेर्दा ऊ बारीको डिलमा पहेँलो चोलो सुकाइरहेकी थिए। उसको अनुहार मलिन थियो। अशक्त भएर पारिपट्टि हेरिरहेकी थिए। उदास आँखाहरूले पर पर फालिरहेकी थिए। हिजोको निरु र आजको निरुमा धेरै भिन्नता देखिन्थ्यो। खै हिजोकी हँसिली निरु। मैले सारा गल्ती स्वीकारेर मेचमा थचक्क बसेँ। केही छिनपछि हल्का बास्ना कोठाभित्र आयो। म आएको देखेर भने, ए तपाईँ कतिखेर आउनुभयो? आज त बाटो नै बिराउनु भएछ। ऊ मसँगैको कुर्सीमा बसिरहेकी थिए। सन्चो नभएको कुरा सुने, त्यसैले तिमीलाई भेटौँ भनेर आएको। अहिले कस्तो छ? सहज रूपमा मैले भने। उठेर भान्सातिर लाग्दै भने, ठिकै छु, त्यति ठुलो रोग लागेको होइन। कहिलेकाहीँ बिसन्चो हुनु पनि मिठै हुँदो रहेछ। यतिखेर उसले चिया ल्याइसकेकी थिए। चियाको बाफसँगै म कतै बिलाइरहेको थिएँ। मैले गरेको झुटको बारे भन्नै पर्छ भनेर हिम्मत बटुलेर भने, निरु आज मेरो मनमा लागेको धमिलो पखाल्न आएको छु। साँचो कुरा के हो भने, सुदेवले भन्दै नभनेको कुरा मैले तिमीलाई भने। उसको मनमा जे भए पनि तिमीसँग जीवन बिताउँछु भनेर कहिल्यै भनेको थिएन। एक किसिमले तिम्रो मन बुझ्न र मेरो आफ्नै चाहनाले दुवैको वैवाहिक सम्बन्ध होस् भनेर ढाँटेँ। यसको परिणाम राम्रो निस्केको जस्तो मलाई लागेन। म यसको लागि क्षमा चाहन्छु। म यी कुरा सुदेवलाई कसरी भनौँ? सुदेव पनि त पहिलेको जस्तो छैन। किनकिन ऊ काठमाडौँ फर्किने कुरा गरिरहन्छ? मेरो भनाइले तिखारिएका निगालाले घोचेको जस्तो हस्केर जुर्क उठ्दै अस्वाभाविक ढङ्गले बरबराए। तपाईँको कारणले मैले के गरेँ थाहा छ? उहाँको मनमै नरहेको कुरा भन्नुहुन्न थियो। के ठान्नुभयो होला? शान्त तलाउ जस्तो उहाँको मनमा ढुङ्गा हानेर ठुलो गल्ती गरे। अब कसरी मुख देखाउनु? शनिबारको दिन सिलामेको झरनासँगैको एउटा ठुम्कोमा पानीको फोकाहरू उडिरहेको हेर्दै बसिरहेका थियौँ। सुदेवको सानो कुकुर किट्टुले सेता खुट्टाका औँलाहरू चाटिरहेको छ। किट्टु सुदेवको भरपर्दो साथीको रूपमा चिनिन्छ। त्यसैले बिदाको दिन उसलाई छाड्दै छाड्दैन। कतै जानु पर्यो भने किट्टुलाई सम्झाएर जानुपर्छ। मान्छे स्वभावको कुकुर किट्टु अचम्मैको छ। प्रकृतिले सम्भव असम्भव दुवैले आत्मसात गरेको हुन्छ। अव्यक्त भएर व्यक्त भएको एउटा सुन्दर यथार्थ यतिखेर सिलामे झरना बोलेको छैन, हाँसेको छैन। उसको सुन्दरतामा ऊ यसरी निरन्तर बगिरहेको छ, जीवनको सुखद आवाज लिएर, जीवनको अतृप्त अभिव्यक्ति लिएर। त्यसैले भन्न कर लाग्छ, ऊ नबोलिकन मान्छेलाई आवाज दिएको छ, बाँच्नुको लागि संसार दिएको छ। हेर्ने एउटा इच्छा, हेर्दा हेर्दै बन्ने अर्को दर्शन, त्यही दर्शनभित्र गुजुल्टिएका असङ्ख्य रहस्य। सायद यही सोच्दा सोच्दै सुदेवले मतिर पुलुक्क हेरेर भन्यो, यहाँ आएपछि घर फर्कन मनै लाग्दैन। सुन्दर शान्तको यो झरझरीलाई सपनामा धेरै देखेको छु। देखेर बिउजँदा साह्रै थकथकी लागेर आउँछ। एक बिहानको कुरा हो, म त्यो झारिनेरको ढुङ्गामा पल्टेको बेला एउटी सुन्दरी झरनाको पानीसँग मस्तले खेलिरहेकी थिए। सेतो पातलो सारीमा सजिएकी त्यस युवतीको स्तनमा शिरको केस झर्दा झरनाले चिरेर इन्द्रिणी पर्दै थियो।
थाक्यो अधारो भयो नि मेरी मायालु बिहानी पख पिरोले ढाक्यो अधारो भयो नि मेरी मायालु अधारो जाडो भयो नि म पखाले झरना को बीच मा तिमीले नुहायो लाज हटाई तनलाई उछाले कंचन पानी मा तिमी सुहायो कंचन पानी मा तिमी सुहायो बिहानी पख कुइरोले ढाक्यो देखिन झरीमा मैले बसे कि होली केश फिजाए साया तिमीले मलाई समझी परके कि होली की होली ढोका उघारी बिहानी पख कुइरोले ढाक्यो अध्यारो भयो नि मेरी मायालु बिहानी पख कुइरोले ढाक्यो अधारो भयो नि मेरी मायालु अधारो नै सारे प्यारो लाग्छ जाडो भयो नि मेरी मायालु बिहानी पख
साना गोरेटाहरूले खेरिएको सुदेवको डेरामा पुग्दा किट्टु बेसरी गरिरहेको थियो। दुई कोठा बीचको भर्याङ उक्लेर हामी पुग्दा भान्साभरि मासुको बास्नाले मुखमा स्वाद भरिएर आयो। हामीहरू चिटिक्क परेको डाइनिङ टेबलमा बस्ने बित्तिकै सुदेवले निरुतर्फ हेर्दै भन्यो, अहिले कस्तो छ तपाईँलाई? निरुले सहजै उत्तर दिए, ठिकै छु, आजदेखि स्कुल पनि गएँ। सर त अचानक सहर जाँदै हुनुहुँदो रहेछ, मलाई त थाहै भएन। अचानकै भन्नु पर्यो, यही बहानामा तपाईँहरूसँगै बसेर खाना खान बोलाएँ। घरमा बहालमा बस्ने र सर्ने भएछन्, फेरि यो गाउँको बस्ती सार्ने बारे सरकारलाई राम्ररी जानकारी गराउनु छ, खै अब समयले के भन्छ। सुदेवले खानाले भरिएको पटुका र थाली टेबलमा राख्दै भन्यो। किट्टु ओहोर दोहोर गर्दै निरुको काखमा बसिहाल्यो, मानो निरुलाई किट्टुले वर्षौँदेखि चिनेको छ। यति राम्रो कुकुर रहेछ, थाहै दिनु भएन, दिनभरि के गरेर बस्छ यो? निरुले किट्टुको कमलो केशहरू केलाउँदै भनी, दिनभरि कोठा र बाहिर आँगन चहार्दै बिताउँछ, साँझ ढल्दै जाँदा म नआएसम्म बाहिर पर्खेर बस्छ, खुसी नै लाग्छ। मान्छेले माया नगरे पनि यही किट्टुले अलिकति माया दिन्छ, सुदेवले खस्किएको स्वरमा भन्यो। किट्टुलाई भुइँमा राख्दै निरुले मलाई हेऱ्यो, हाम्रा आँखा र ओठहरूमा पलायन जिन्दगीका भोगाएको कुनै सही उत्तर थिएनन्। म व्यस्त हुँदाको जिन्दगीले भोगेका निष्क्रिय पलहरू समेटिरहेको थियो, दबिएको इच्छा आकाङ्क्षा र तुहिन लागेको रहरहरूलाई गाँस सम्झेर निलिरह्यौँ। साँझ छिप्पिसकेकोले सुदेवले हामीलाई तल ढोकासम्म पुर्याउँदै भन्यौँ, निरु मिस, दुःख नमान्नु होला, तपाईँले भोलि किट्टुलाई नासोको रूपमा छोडेर जाने विचार गर्दैछु। के को दुःख भइहाल्छ? अनि भोलि कतिखेर जानुहुन्छ? बिहान 7 बजे, त्योभन्दा पहिले किट्टुलाई छोड्न मिस कहाँ आउँछु। रात छिपिँदै गइरहेको छ, निन्द्रा पटक्कै लागेको होइन, चाहिने नचाहिने 12-27 का कुरा मनमा खेलिरहेको छ। सुदेवको सपनामा सधैँ आइरहने युवती को होला? त्यो पनि यसै गाउँको। मैले गाउँका सबै युवतीलाई 101 गन्दै गएँ, सम्झिँदै गएँ। बिहे नगरेको सुन्दरी युवती को होला? निरुबाहेक कोही देख्दिनँ। अँ, निरुको दाजुमा कञ्चन मिस आउन सक्छ। उसको त बिहेको कुरा छिनिसकेको छ, अरू को होला? चिसो हुँदै गएको बिहान, पूर्वबाट आएको स्याटले निकै हानिरहेको थियो। रितिसकेको मनले आफूलाई घिसार्दै निरुको दैलोमा आइपुगेँ। म आफैबाट अलगिएर टाढा हुँदा नरमाइलो लागेको कहिले अनुभव गरेको छैन। आज सुदेवको विदाईमा छातीभरि छटपटी उठेको छ। दिनरातसँगै बस्दाको क्षण आज एक किसिमको घाउ भएर दुख्दै आएको छ। अब त्यो घरमा, यो घरमा 3-4 महिना हाम्रो भेट हुँदैन। नियास्रो सोच्दा सोच्दै निरु आँगनमा आइपुगी। अनिदो आँखामा पीर बेदनाको खर झल्किरहेको थियो। उसको हातमा सानो पोको थियो। अहिलेबाट भरियासहित सुदेव देखा पर्यो। हामी बीचको मौनतालाई बिथोलेर निरुलाई देख्ने बित्तिकै किट्टु उसको पाउमा गुटमुटियो। असहज र झर्को लाग्ने स्थितिमा सुदेवले भन्यो, लौ त प्रीतम, निरु मिस अब लाग्नु पर्ला। आज जसै गरे सुकुटे खोला तरेर खलङ्गामा पुग्नै पर्छ, नत्र भोलि सहर पुग्न सकिन्न। किट्टुलाई माया गर्न नबिर्सनुहोस्। निरुले हातको सानो पोको दिँदै भने, बाटोको लागि खाजा, सहर गएर नबिर्सनुहोस्। यो गाउँको पाप लाग्ला, चाँडै काम सकाएर आउनुहोस्। यति बेला उसको आँखको डिलमा झर्न नसकेको आँसु अडिरहेको थियो। मैले पनि मन थाम्न सकिनँ र मेरो मुखबाट कुनै शब्द निस्कन सकेको थिएन। मैले एकहोरी हेरेको देखेर सुदेवले भन्यो, जाने बेलामा एक शब्द पनि बोलिनौ किन? छातीमा चलेको भक्कानोलाई सम्हाल्दै हाँस्ने निहुमा भने, अब तिमी यहाँ एकछिन बसेर ढिलो गर्यो भने मेरो बेहाल हुनेछ, तिमी गइहाल। मैले अङ्गालो मार्दा मार्दै आँसु थाम्न सकिनँ। निरुका आँखाबाट अघि नै आँसु झरिसकेको थियो। उसले किट्टुलाई काखमा लिँदा सुदेव र भरिया घरको खुम्तीमा ओझेल परिसकेको थियो। भरियाले बोकेको रेडियोबाट भने बाटो काट्न मिठो गीत बजिरहेको थियो।
जाँदा जाँदै जिन्दगीमा टाढा भन्दा टाढा पुगे, आशाले आशाको ताल ठुलो, त्यही तालमा आफू डुबे। जाँदा जाँदै जिन्दगीमा टाढा भन्दा टाढा पुगे, आशाले आशाको ताल ठुलो, त्यही तालमा आफू डुबे। जाँदा जाँदै जिन्दगीमा छैन जिन्दगी को के नै भरोसा, आज हुन्छ भोलि छैन। जाँदा जाँदै जिन्दगीमा हिजो आज नै जस्तो याद तिम्रै आए रहने हो हिजो आज नै जस्तो याद तिम्रै आए रहने कस्तो नसा लाग्यो मनमा सधैं तिमी चाहिरहने कस्तो हो अनौठो प्यास मेट्न कहिले नसकिने फर्की आई भेटु भने भेट्न पनि नसकिने जाँदा जाँदै जिन्दगीमा टाढा भन्दा टाढा पुगे आशा नै आशाको ताल ठुलो त्यही तालमा आफू डुबे जाँदा जाँदै जिन्दगीमा
सुदेव गएको चार महिना बितिसकेछ चिठी खबर केही छैन उसको अनुपस्थिति बिजिरेको काँडा भएको छ जहाँ गए नि सुनसान भएको छ सम्झनाले एक दिन छोडेको छैन तर मलाई र निरुलाई मात्र यस्तो किन सुदेवलाई पनि हाम्रो सम्झना आउनुपर्ने हो सम्झेर बिर्सेको हो वा सम्झनै नचाहेको हो भन्नेले भन्छन् सहरका मान्छेलाई सम्झन समेत फुर्सद हुँदैन रे ऊ त्यति साह्रो हुनु नपर्ने हो म अलि सम्हालिन्छु मोहन बहलाउने हिसाबले फेरि निरुको घरमा पुग्छु ऊ पनि दुब्लाउँदै गएकी छ उसको सधैँको जस्तो सोधी सरको खबर छ कि मेरो अह शब्दले ऊ निराश हुन्थे पहिले पहिलेको जस्तो निरु थिइनन् सुदेवको धारणामा निकै परिवर्तन आएको छ अपत्यारिलो पाराले सुदेवलाई सम्झनुपर्ने कारण के हो उसको घर आउँदा कुनै दिन नाम उच्चारण नगरेको दिनै हुँदैन थियो ऊ हुँदा भन्दा नहुँदा बढी सम्झिने भई मेरो मनमा शङ्का उपशङ्काको हुरी चल्न थाल्यो एउटा निरुको अर्को सुदेवको सपनामा आउने युवतीको भित्री आकाङ्क्षा के हो को हुन्थिन् सोच्दा सोच्दै एउटी 28-29 वर्षकी युवती पर्खालको छेउ हुँदै आइरहेकी थिए खुला केसमा कुर्ता सुरुवाल निकै सुहाएकी थिए मैले गाउँमा यस युवतीलाई कहिले देखेको थिइनँ सन्चै हुनुहुन्छ दिदी सुदेव सरले चिठी पठाउनु भएको थियो लिनुहोस् रातो ब्याग खोलेर चिठी निरुको हातमा राखिदिन्छे निरुको अनुहार बिहानीको घामले खुलेर आयो ममा उत्सुकताको तरङ चल्न थाल्यो उसको नाम सीमा रहेछ ऊ हतारिएर तल फेरीमा पुग्नु छ भनेर गइहाली मलाई कता कता सङ्कोच र दुविधाले छोपेको जस्तो लाग्यो कहीँ सुदेवको सपनामा आउने युवती यही त होइन नभए कसैको हातमा चिठी किन पठाउनु पर्यो म मरेको थिइनँ क्यारे मलाई नराम्रो रिस उठ्यो सुदेवमाथि निरुले चिठी पढ्न भ्याइसकेकी थिए उसले सबै खुसी निकाले सुनाए सरकारले हाम्रो बस्ती लेप्चे फाँटमा सार्ने बन्दोबस्त गरिसकेको रहेछ म गाउँमा आउँदा हप्ताको आइतबार खलङ्गामा बास बसेर सोमबार त्यहाँ आइपुग्नेछु दुःख नमानिकन प्रीतमलाई आइतबारको दिन खलङ्गा पुग्नु भनिदिनुहोस् सधैँ मृत्यु र दुर्घटना सिरानी हालेर बसेका भिरकोटका बासिन्दाले अब सुखको सास फेर्न पाउने भए निरुले चिठीलाई पढेर छातीमा घुसारी उसको अनुहार चहकिलो हुँदै गइरहेको थियो मैले सीमाको बारे कुरा खोतल्ने हिसाबले सोधेँ मैले सीमालाई कहिले देखिनँ आजै मात्र देखेँ कहाँ के हुन् सीमा तल फेरि कि नारी जागरणकी समाजसेवी हुन् काम पऱ्यो भने मात्रै यता आउँछिन् किन मन पराउनु भयो कि क्या हो ठट्यौली पाराले बेसरी हाँसेर भने त्यसो होइन सुदेव सरले कहिलेदेखि चिन्नुभएछ खै त्यो त थाहा भएन उसको सरल जवाफमा म चिसिँदै गएँ किनकि फेरि निरुलाई अलि गहिरिएर भन्न मन लाग्यो यसपालिको मेरो सोधाइ मेरो आफ्नै परिवारको बहिनीलाई सोध्ने कर्तव्य बोधको सोधाइ हो अथवा मेरो आफ्नै भित्रको आफ्नै मित्रको लागि लाग्ने सद्भावना फुलको थुङ्गा हो मैले कतै कुरा नघुमाइकन भने निरु नराचिकन भन तिमीलाई सुदेव कस्तो लाग्छ? उसले अलि अन्कनाएर जवाब दिए, बेसी छ, राम्रो दिलको धनी हुनुहुन्छ किन र? हेर निरु, तिमी मेरी आफ्नै बहिनी जस्तो लाग्छ, जीवनको फगाई त्यति सजिलो छैन जति तिमीले सोचेकी छौ। म चाहन्छु तिम्रो बिहे सुदेवसँग होस्, म उसको साथी हुँ, उसले सम्झाउँछु। कुरा चलाउँदा के फरक पर्छ र? मेरो यो अनुरोधले उसको अनुहार रातो देखियो, लजालो स्वभावले उत्प्याएकी थिए। उसले मेरो भनाइको कुनै विरोध नजनाए छातीभित्रको चिठी निकालेर भुइँमा राखेर कोठामा गई। मैले चिठी खोलेर हेर्दा सुदेवले निरुजी सम्बोधन नगरेर स्नेही निरु लेखेको थियो। आइतबारको दिन बिहान झिसमिसेमा उठेँ, चोलामा पानीको बोतल र चिउरा भुजिया राखेँ। आकाशमा सेता बादल र कालो बादल मडारिएको थियो। यहाँको मौसम नै त्यस्तो, घाम बिरलै देख्न पाइने। बस्ती वरिपरि कुहिरो डुलिरहेको थियो। खलङ्गा पुग्न दिनभरि लाग्छ, त्यसमाथि सुकुटे खोला तर्न सकेन भने सुकुटेमै बास बस्नुपर्छ। सुकुटे खोला अचम्मैको छ, खोलामा बाढी आउन बर्खा कुर्नु पर्दैन। त्यसैले गाउँलेहरू भन्छन् सुकुटीको अर्को नाम बहुला खोला हो। म निस्कँदा मेरो घरको आँगनमा निरु मलाई भेट्न आइसकी रहेछ। कुहिरोको छुवाईले उसको केश फरफराइरहेको थियो। पहेँलो कुर्तामा उभिएकी ऊ धेरै पछि हँसिली र साह्रै खुसी थिए। दायाँ हातमा सुदेवले छोडेर गएको सानो कुकुर किटु राखेको देख्दा कुनै कलाकारको प्रभावशाली तैल चित्र चाहिँ लाग्थ्यो। मलाई ओह्रालो छर्ने देवकुनासम्म पुर्याउन आएर भने, भोलि उहाँले लिएर खाना खान सरासर यतै आउनुहोस्। मैले त्यतिकैमा भनिदिएँ, को उहाँ? ऊ लाजले निहुरी। मैले उसको अप्रत्याशित अनुरोधलाई स्वीकार गरेर ओह्रालो झर्दै गएँ। 7 घन्टासम्म बाटोमा पानी परि नै रह्यो, पानी रोकेको छैन। पारिपट्टिको खलङ्गाको डाँडा देखिन थाल्यो। बाटोमा आज मान्छेको ओहोरदोहोर त्यति छैन। ठुलो घुमाउरो अप्ठ्यारो घुम्ती काटेपछि सुकुटे खोला आइपुग्दा एकचोटि थकान मेट्यो। नारीको घडी हेर्दा दिउँसोको 3 बजिसकेको थियो। खोलाको पानी सोचेको जस्तो बढेको थिएन। पानीको बोतलमा राखेको कोदोको छ्याङ स्वात्तै पारेपछि मनमनै सोचेँ, अब एक घन्टाको उकालोपछि खलङ्गा सजिलै पुगिन्छ। अलिकति भोक लाग्यो। सुकुटे खोलाको माछा तारेको साह्रै मिठो हुन्छ। माछा खाएर खोला तर्ने हिसाबले होटलमा पस्न खोज्दा 2-4 जना मान्छे खोला तर्दै थिए। मेरा आँखा खोला तरेका एक मान्छेमा पर्न गयो। ऊ कोही नभएर सुदेव नै थियो। उसका पछाडि 2 भरियाहरू थिए। मैले छक्कै परेर सोधेँ, भोलि आउने मान्छे आजै किन? उसले अँगालो हालेर भन्यो, बिहानै खलङ्गा आउने बेलायतीहरूले रिजर्भ गरेको गाडी भेटेँ। दिउँसो 1 बजे खलङ्गा पुगेपछि के बसाइ भयो र? बाटो छोटिने हुँदा सुकुटेमा बास बस्ने गरी छरे। तिमीलाई बाटोमा भेटिने कुरा छँदै थियो, अनि अरू सबै बेसै? भरियाहरूलाई लिएर सुदेवले पछाडिपट्टिको सानो घरमा पस्यो। म उसलाई पछ्याउँदै गएँ। घरभित्रको चहल पहल र कालिङकुलुङमा सीमासँग कुरामा व्यस्त थियो सुदेव। ममा आरिसको भेल त्यसै बगेर आयो। म भित्रको अदृश्य शक्तिले उसलाई घिसारेर ल्याउँ जस्तो नलागेको होइन, तर सीमा र सुदेवको सम्बन्ध समाजसेवामा मात्र सीमित रहेको किस्सा सीमाले सुनाएर मेरो मन बोलिरहेको थियो। सुदेवले झरनामा देखेकी, अर्थात् झरनामा देख्ने गरेकी युवती सीमा पक्कै होइन। छाती थक्क फुलेर आयो। एकछिनमा त्यसै उठेर आएको रिस पानीको फका चाहिँ बिलाइहाल्यो। उनीहरूको लम्बे तान कुराले बेलुकी 8 हानिसकेको थियो। खाना खाएर सुत्न खोज्दा 10 बजिसकेको थियो। बाहिर पानी रोकिएको छैन, कहीँ सुनेको छैन यति साह्रो मङ्सिरमा पानी दर्किन्छ भनेर। सुदेवले गाउँको भविष्यबारे धेरै कुरा गरिरह्यो। वर्षौँपछि गाउँलाई सार्ने आफ्नो प्रयास सफल हुन लागेकोमा निकै प्रसन्न देखिन्थ्यो। खातमा पल्टेर कुरा बङ्गाउँदै भने, मैले त तिमीले सपनामा देख्ने युवती सीमा होला भनेर सोचेको थिएँ। के सहरमा गएर पनि ती युवतीको सपना देख्यौ? दायाँतिर फर्केर पल्टेका उसले मतिर हेर्दै भने हो धेरैपल्ट उही झरना उही ठाउँ उही अनुहार जुनले भएको जस्तै को हुन्थी युवती मलाई भन्दा आकाशै खस्ला जस्तो गर्छु भन्नलाई एउटा समय चाहिएको थियो एउटा मौका त्यो मौका र समय अहिले आएको छ हुन त भनेर कुनै फाइदा छैन मैले भरिएका मायालाई कहिले पोख्न दिइनँ मैले आफू अव्यक्त भएर उसले माया दिइरहेँ आफूले अँध्यारोमा थुनेर उसलाई उज्यालोमा धेरै पटक देखेको छु तर उसलाई व्यक्त अव्यक्त माया प्रेमको बारे थाहा छैन म पनि माया प्रेममा थाकेको मान्छे हुँ तर समय र जीवनको भगाइमा मान्छेलाई माया प्रेमले थाक्न दिँदैन यो कुरा निरुले कहिले बुझ्न सकिन ऊ यसरी बरबराइरह्यो मैले सिर्फ उसको अनुहार हेरेँ किनभने मेरा शङ्काहरू यथार्थमा सत्य हुँदै आइरहेको थिए मैले आफ्नो निधारमा दुवै हात राखेर भने रात धेरै गइसकेको छ सुतौँ बिहान छ बजे उठ्दा पानी नरोकेपछि वर्षाले लगाएर ठाडै उकालो चढ्यौँ 60 घन्टा लामो उकालो यस्तै छाँटो हो भने भिरकोट पुग्दा 10 घन्टा लाग्नेछ कहिले थामिने कहिले परिरहने पानीको कारणले सुकीकोट पुग्दा दिउँसो 1 बजिसकेको थियो भिरकोट पुग्न अझै 3 घन्टा लाग्छ नि बाटोभरि त्यति साह्रो गफै हुन सकेन विरक्त लाग्दो झरीमा रुच्दै बाक्लो कुहिरो मुनिको फाँटले देखाउँदै सुदेवले भन्यो प्रीतम बल्ल भिरकोटको बस्ती त्यहाँ सार्ने भयो एउटा सुन्दर हाम्रो बस्ती हाम्रो आफ्नै छुट्टै संसार कालो बादलले भिरकोटको डाँडा र बस्तीलाई घेरिसकेको थियो दक्षिणबाट आएको आँधीले दिनलाई पुरै रातमा परिणत गरिसकेको थियो आकाशमा बिजुली चम्किएको आवाजले व्यत्यास निम्तिरहेको भान हुन्थ्यो मैले न सुदेवलाई देख्न सकेँ न सुदेवले मलाई भरियाहरू कता लागे लागे अत्तोपत्तो छैन भयभरको बल निकालेर सुदेव गएतिरको बाटो जाँदा ऊ सिमलको रुखमा अडेस लगाएर बसेको थियो आकाशबाट बर्सेको चट्याङ घनघोर पानी र आँधीले हाम्रा मनहरूलाई यति कमजोर बनाइसकेको थियो कि हामी 15 मिनटको बाटो पार गर्न सक्दैनौँ चारैतिर डर र त्रासको अँध्यारोमा हामी थुनियौँ चट्याङको आवाज बढ्दै गयो हुरी बतासको बेग बढ्दै गयो हाम्रो टाउकोमाथि ठुलो आवाज बज्रियो त्यो आवाज धेरै बेरसम्म सुन्यौँ टाढिँदै गएको आवाजसँगै पानी पर्न कम हुँदै गयो युद्धबाट हारेको सिपाही जस्तै हामी भिरकोटको देउकुनाको डिलमा पुग्दा भिरकोटको बस्तीमा मालिङ्गो डाँडा बज्रिसकेको थियो एउटा विभत्स रूप बाहेक त्यहाँ चिनिने भिरकोट गाउँ थिएन मालिङ्गो डाँडाले पुरिएका घरका वरपर लासहरू यत्र तत्र छरिएका छन् हामी जिउँदा लास भएर हिँडिरह्यौँ खै मान्छेको जिन्दगी एउटा अति कठिन डरलाग्दो सत्य भएर भिरकोटको मृत्यु भएको छ म बौलाएर हेरिरहेँ सुदेवले अजङ्गको ढुङ्गाले थिचेको घरको ठोकाले कोट्याउँदा एउटा हात बाहिर निस्किरहेको थियो भत्केको ढोकाको अर्को पालबाट किट्टु घिस्रिएर निस्क्यो किट्टुले बाहिर निस्केको हातलाई स्नेहपूर्वक चाटेर देवलाई एक तमासले हेरिरह्यो सुदेवले हात छाम्दा नाडीमा खोपिएका 3 अक्षर देखियो सुदेव उसले निरुको हातले बेसरी सुम्स्याएर बलिन्दर आँसु खसाल्यो थिचेका घरहरूबाट कालो धुवा निस्कन छोडेको छैन मेरा चिरा परेका म भित्रको मलाई सोधेँ संसारमा कुनै पनि प्राणीको मृत्यु स्वाभाविक अस्वाभाविक दुःख हो मान्छे यहाँ अकालमा मर्छन् तर यहाँका बस्तीमा कुकुर कालमा पनि मर्दैनन् र मैले पछि फर्केर हेर्दा मुर्दा घरभित्र गुजुल्टिएको धुवामा सुदेवलाई देखिन र मैले धेरै खोजेँ धेरै भेट्ने प्रयास गरेँ आजसम्म सुदेवलाई भेट्न सकेको छैन
भर्खरै प्रस्तुत गर्यौं गगन विरहीको एउटा बस्तीको कथा गीत उपन्यास नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको इन्टरनेट ठेगाना www.nepalirradio.org मार्फत तपाईँ विविध अनलाइन रेडियो कार्यक्रमहरू नेपाली समुदायमा भइरहेका विविध गतिविधिको जानकारी सूचना समाचार र भिडियोहरू हेर्न पढ्न सक्नुहुन्छ हिमाली स्वरहरूका अन्य विविध कार्यक्रमहरू सुन्दै
हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जन्मभूमि छ स्वर्ग दपि गरी
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।